استاد نے ان کو جانے تو دیا، لیکن جانے سے پہلے وجوہات بتا دی کہ کیا وجہ ہے کہ آپ کو یہاں میں نہیں رکھ رہا۔ اس کی باتیں پڑھیں گے، اور یہ ہمارے بھی صبر کا امتحان ہے، اس لیے ہم ان ساری باتوں کے اثر آگے پڑھیں گے۔ استاد بولے، یعنی خضر بولے، اب میں آپ کو ان باتوں کی حقیقت سمجھاتا ہوں جن پر آپ صبر نہ کر سکے۔ یا ایک سوال آپ کے ذہنوں میں ابھر سکتا ہے کہ ساتھ ہی ساتھ کیوں نہیں بتایا، پہلے ہی شروع میں بتا دیتے تو۔ یہاں سے ایک چھوٹا سا نقطہ، استاد کی خوبی کیا ہوتی ہے کہ اس کو اسٹوڈینٹس کو کچھ سسپینس دینا چاہیے، اس سے جوش بڑھتا ہے، اس سے دل کے اندر تمنائیں بھی آتی ہیں، اور ہر چیز اگر ساتھ ساتھ بتا دی جائے تو بات کا ردم بھی نہیں رہتا۔ خیر، وہ تینوں باتیں کیا تھی؟ اس کشتی کا معاملہ یہ کہ وہ چند غریب آدمیوں کی تھی جو دریا میں محنت مزدوری کرتے تھے۔ میں نے چاہا کہ اسے عیبدار کر دوں، کیونکہ آگے ایک ایسے بادشاہ کا علاقہ تھا جو ہر کشتی کو زبردستی چھین لیتا تھا۔ رہا وہ لڑکا تو اس کے والدین مومن تھے، ہمیں اندیشہ ہوا کہ یہ لڑکا اپنی سرکشی اور کفر سے ان کو تنگ کرے گا، اس لیے ہم نے چاہا کہ ان کا رب اس کے بدلے ان کو ایسی اولاد دے جو اخلاق میں بھی اس سے بہتر ہو اور جس سے صلہ رحمی کی بھی توقع ہو۔ ہائی لائٹ کر لیں، اچھی اولاد کی بہت صفات ہم اس بارے میں پڑھنے والے ہیں۔ ادھر سے جو دو مل رہی ہیں، اچھی اولاد کون سی ہوتی ہے؟ جس کا اخلاق اچھا ہو، یہ نہیں کہ ماں کی دوستوں کو یا رشتے داروں کو دیکھ کے دروازے سے بھیج دیا کہ سوری امی تو گھر پہ ہی نہیں ہے اور امی تو سو رہی ہیں اور ابو تو ہیں ہی نہیں۔ نہیں، اخلاق اچھا ہو، اسمائلی فیس ہو، ویلکمنگ ہو بچے، اور دوسری صلہ رحمی بھی ہو۔ پوچھو خالہ کون ہوتی؟ پتا نہیں، ہم تو آنٹی کو جانتے ہیں، اور آپ کو پتا ہے وہ فلاں رشتہ، بس سب آنٹی انکل ہیں۔ تو یہ دو صفات اپنی اولادوں میں ہمیں بڑھانی ہے، صلہ رحمی اور اخلاق کی اچھا ہونا۔ اور اس دیوار کا معاملہ یہ کہ یہ دو یتیم لڑکوں کی ہے جو اس شہر میں رہتے ہیں۔ اس دیوار کے نیچے ان بچوں کے لیے خزانہ مدفون ہے، اور ان کا باپ ایک نیک آدمی تھا، اس لیے تمہارے رب نے چاہا کہ یہ دونوں بچے والے ہوں اور اپنا خزانہ نکال لیں۔ یہ تمہارے رب کی رحمت کی بنا پر کیا گیا، میں نے کچھ اپنے اختیار سے نہیں کیا۔ یہ ہے حقیقت ان باتوں کی جن پر تم صبر نہ کر سکے۔ اب آپ دیکھیے کہ یہ سارا واقعہ جو پورا ہوتا ہے، اور ان ساری چیزوں میں ہمارے لیے کیا چند باتیں ہم نوٹ کیجیے گا اس قصے کی۔ پہلی بات دیکھیے کہ اس قصے سے پتہ چلتا ہے کہ دنیا میں جو مختلف واقعات پیش ہوتے ہیں نا، بظاہر کیا ہوتے ہیں؟ جو اچھے لگتے ہیں۔ اچھے واقعات آتے ہیں نا زندگی میں، گلوبلی بھی آتے ہیں اور ہمارے اوپر انفرادی طور پہ بھی آتے ہیں، ان کو لوگ خوشی سے قبول کر لیتے ہیں۔ یہ وہ واقعات ہوتے ہیں، خوش ہے مومن بھی خوش، بلکہ بعض دفعہ جب ہمیں کوئی خیر ملتی ہے نا، ہم کہتے ہیں دیکھا میں کتنی نیک ہوں نا، کہ اللہ تعالیٰ نے یہ میرے ساتھ اچھا معاملہ کر دیا۔ تو ہم اچھے واقعات کو اپنی نیکیوں کا صلہ سمجھنے لگتے ہیں۔ وہاں نہیں پوچھتے کیوں ہوا، کیسے ہوا، یہ نہیں پوچھتے یا رشتہ کیوں ہو گیا، شادی کیوں ہو گئی، بس کہتے ہیں ہم ہیں ہی نیک بہت۔ دوسری قسم کے واقعات جو دنیا میں پیش ہوتے ہیں نا، وہ ناگوار واقعات ہیں، ایسے واقعات جن کی اصل نہیں سمجھ آ رہی ہوتی۔ تو مومن ایسے واقعات کو سن کر ان واقعات میں نہیں الجھتا، بلکہ وہ یہ سوچتا ہے کہ مجھ پر یہ کیوں ہوا، اپنے آپ کو چیک کرتا ہے، تم کیا کرتے ہو، کیوں ایسا ہوا، تمہیں اس میں اپنا قصور دکھنا چاہیے، اس میں کوئی نہ کوئی تو تمہاری ریزن ہوگی۔ اور جو غیر مومن ہوتا ہے نا، وہ ان واقعات کی لاجکس ڈھونڈتا ہے، تاویلات ڈھونڈتا ہے۔ اسی طرح آپ دیکھیے کہ کچھ واقعات ایسے اس واقعے میں پڑے جو بالکل انیوژل تھے۔ اللہ تعالیٰ نے حضرت موسیٰ کو اس کے لیے چنا، اور آج کے دور میں اس طرح کا علم دینے کا انداز بہت کم رہ گیا، لیکن حقیقت میں اس کا اثر بہت ہی خوبصورت ہوتا ہے، کیونکہ اس طرح کے واقعات پھر دماغ پہ لکھے جاتے ہیں۔ تو پتا کیا چلا کہ دنیا میں جو کچھ ہو رہا ہے یہ بائی چانس نہیں ہو رہا، کوئی القہار ہے اوپر جو ہر بات پہ غالب ہے۔ پھر آپ دیکھیے کہ تین ناگوار واقعات پڑھے ہم نے اس میں جو ایمان لانے والوں کو پیش آئے۔ پتا کیا چلا کہ مومن مشکلات کے وقت خود پر قابو پاتا ہے۔ حضرت موسیٰ کی زندگی میں اس واقعات کا آنا ایک بہت بڑا تربیتی کورس تھا۔ اس کے بعد موسیٰ علیہ السلام کو نبوت ملنے والی تھی، اور ایک بگڑی ہوئی قوم سے ان کا واسطہ ہونا تھا، اور اس قوم نے سوال بڑے کیے، پیچھے سورہ بقرہ میں آپ پڑھ چکے ہیں۔ تو اللہ تعالیٰ نے موسیٰ کی تربیت کرا دی۔ اس سے پتا کیا چلتا ہے، کل وہ کبھی اچھا استاد نہیں بنے گا جو آج اچھا اسٹوڈنٹ نہیں، نمبر ایک۔ دوسری بات پتا چلتی ہے، جب تک آپ اسٹوڈنٹ نہیں بنتے، دیکھیں اسٹوڈنٹ بننے سے مراد یہ نہیں کہ آپ گھر بیٹھ کے علم لے لیں، کتابیں پڑھ لیں اور کیسٹ سن لیں، اس سے آپ اسٹوڈنٹ نہیں بنتے، وہ صرف انفارمیشن ملتی ہیں۔ اسٹوڈنٹ بننے کے لیے انسان کو کسی کے سخت ہاتھ لگنے پڑتے ہیں، پھر تربیت ہوتی ہے، پھر خود اس ڈسپلن سے گزرے ہوتے ہیں، پھر وہ سارے رولز اینڈ ریگولیشن مانے ہوتے ہیں، پھر اس کو کے جذبات بھی پتا ہوتے ہیں کہ ہم اسٹوڈینٹ تھے تو کیا ہوتا ہے۔ جب یہ ساری تہیں لگتی جاتی ہے نا، تو پھر ایک انسان ایک اچھا استاد بنتا ہے۔ موسیٰ علیہ السلام کو یہاں شاگرد کیوں بنایا گیا؟ کیونکہ بعد میں آپ کو ایک بہترین لیڈر بننا تھا۔ आप देखिए कि एक घड़ी है, आप देखें तो उसको क्या देखते हैं, उसकी सुइयां दिखती है ना आपको, लेकिन किसी मैकेनिक को अगर आप घड़ी दिखाएं तो उसको उसके अंदर के पुर्जे भी दिखते हैं। इसी तरह जिन लोगों को लीडरशिप पे पहुंचना कल, उनको बारीकियां एक एक समझनी होती हैं। बास दफा कभी ऐसी बातें होती है ना, तो कुछ लोग कहते हैं आपको ये कैसे पता चलता है, ये कैसे आपको होता है कि स्टूडेंट ऐसे सोचते हैं, तो मैं यही कि उसका स्माइल में जवाब दे देती हूँ कि कभी हम भी तो स्टूडेंट थे, कभी हम भी तो इस वक्त से गुजरे, ये आपको कैसे पता है कि जवान कैसे ऐसी बातें सोचते हैं, ये ऐसे जज्बे होते हैं, तो क्या हम कभी इस जवानी से नहीं अल्लड़ उम्र से गुजरे। तो अपने एक्सपीरियंसेस से सीख के बंदा बहुत जाता है, लेकिन जो बात सारी का खुलासा क्या है कि दीन सीखने के लिए नंबर एक सब्र, इस्तकामत, कमिटमेंट, सेल्फ मोटिवेटेड होना, और इस तरह की अपने अंदर फर्म बातें हो कि साल हर साल अहकाबा का लफ्ज पड़ा चलते ही जाऊंगा, बरसों चलता जाऊंगा, कभी सिलसिले को खत्म नहीं करूंगा। इससे पता चलता है कि जिनके अंदर इस दर्जे की डेडिकेशन होती है, फिर अल्लाह के हुक्म से वो दीन के लिए भी बहुत ही ज्यादा काबिल होते हैं। इस बात की दुआ कीजिए कि अल्लाह ताला हमें इस वाक्य से इल्म की वैल्यू पहचानने वाला बना दे और इल्म के फितनों से बचाए। अब आखिरी वाक्य है इस सूरत का कि जिसमें इक्तदार का फितना है, वया सलून अकन जिल कर नहीं। अब यहाँ सूरत के शुरू का वाक्य भी जहन में रखिये, असाबे कहाफ कौन थे, सब कुछ छोड़ के गार में पहुंच गए। पता क्या चला कि बास दफा दीन के तकाजे इतने सख्त होते हैं कि इंसान को सब कुछ छोड़ना पड़ता है। इस वाक्य में बिल्कुल ही इसका ऑपोजिट हमें मिलेगा, और वो क्या कि बास दफा दीन के नाम पे अल्लाह आपको सब कुछ देना शुरू कर देता है, इतना कुछ मिल जाता है कि इंसान उसको संभाल नहीं पाता। तो ऐसे वक्त में जब अथॉरिटी मिले, इज्जत मिले, जब बहुत कुछ मिलने लगे, तो फिर उसको संभालना कैसे है, क्योंकि बास लोगों से इज्जत संभलती कोई नहीं है। बस लोगों का नेमत दे तो दें, लेकिन वो उसको पा ही नहीं सकते और वो बहुत जल्दी फटने लगते हैं। तो इस वाक्य को पढ़ते हुए खास तौर पे हम देखेंगे कि अल्लाह ताला जब मुसलमानों को दुनिया की भी इज्जत दे, और वल्लाह ही इस वाक्य को पढ़ते वक्त आप उम्मत मुस्लिमा का वही 1000 साल का दौर भी याद करें कि बिल्कुल जिस तरह ज़ुल्करनैन जहाँ एक रोल मॉडल के सूरत में हमारे सामने बादशाह दिखते हैं, ये आदिल बादशाह थे, मुसलमान थे, अल्लाह ने इनको दीन की भी दौलत दी थी, दुनिया की भी दौलत दी, इन्होंने अपने रिसोर्सेज को इंसानियत की खिदमत में लगाया। और ये हकीकत है कि जब दुनिया के रिसोर्सेज एक मोमिन को मिलते हैं तो इंसानियत को फायदा देते हैं, और जब एक काफिर को मिलते हैं तो आप देखते ही हैं दुनिया में जो हो रहा है, फिर वो कहते हैं जिसकी लाठी उसकी भैंस, हमारे हाथ में हर चीज, हम कर सकते हैं। तो इंसानियत को नफा देने वाला बादशाह फरमाया वयस सलून अकान दिल करनैन कुल सतलु अलैकुम मिनहु ज़िक्रा, और ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये लोग आपसे ज़ुल्करनैन के बारे में पूछते हैं, इनसे कहो मैं इनका कुछ हाल आपको सुनाता हूँ। कैसा प्यारा वक्त होता होगा कि लोग आके पूछते थे और अल्लाह के नबी जवाब देते थे। आज हम इस चीज से तो महरूम है, लेकिन आज वो सारा इल्म किताबों में मौजूद है और उस्तादों की जुबानों से सीखने के मौके मौजूद है। आज लोगों को क्यों शौक नहीं आता ऐसे बातों के पूछने का जो सहाबा को था, और ये सवाल पूछा गया था अल्लाह के नबी से, तो अल्लाह कहते हैं कि आओ तुम्हें इसकी कहानी सुनाए। इन्ना मक्कन्ना लहू फिल अर्ज, हमने इसको जमीन में इक्तदार अता कर रखा था। क्या पता चला कि दीन पे आने का ये मतलब नहीं है कि हम गरीब हो जाएंगे और हमारे पास कुछ नहीं रहेगा, बल्कि वातैनाहु मिन कुल्ली शैइन सबबा, और इसे हर किस्म के असबाब भी बख्शे थे। सच्चा ईमान आएगा तो अल्लाह दुनिया के सारे असबाब और मीन्स हमें देंगे, फिर क्या हुआ, फतबा सबबा, फिर इसने मगरिब की तरफ एक मुहिम का सरोसामान किया। क्या पता चला कि दीन सिर्फ किसी जगह बैठ जाने का नाम नहीं है, किसी मस्जिद या मदरसे में कई साल पढ़ने का नाम ही दीन नहीं है, बल्कि दुनिया में निकलो, इस दुनिया को डिस्कवर करो। मुसलमानों ने तस्खीर कायनात का काम किया तो पनपे और उभरे, यही काम ज़ुल्करनैन ने किया। हत्ता इज़ा बलगा मगरिबा शम्सी वजदहा, हत्ता के जब वो ऐसी जगह पे पहुंचे तो सूरज को एक काले पानी में डूबते देखा और वहां उन्हें कौम मिली। हमने कहा ज़ुल्करनैन आपको ये कुदरत भी हासिल है कि इनको तकलीफ पहुंचाए और ये भी कि इनके साथ नेक रवैया अख्तियार करे। यहाँ से नोट कीजिए कि अल्लाह ने चॉइस दी थी कि आप इसको कॉन्कर कर ले, इस मुल्क पे भी अपने नाम के झंडे गढ़ ले, या इस कौम के साथ अच्छा मामला करे, लेकिन खुदा तर्स हुक्मरान जो होते हैं वो जबरदस्ती सर पे मुसल्लत नहीं होते, बल्कि वहाँ लोगों की खिदमत करते हैं। उन्होंने कहा जो इनमें से जुल्म करेगा हम इनको सजा देंगे, फिर वो अपने रब की तरफ पलटाया जाएगा। इससे पता चलता है कि इंसाफ पसंद थे। ज़ुल्करनैन के दौर में नेकी और गुनाह करने वाले के साथ एक ही तरह का मामला नहीं होता था, और जो इनमें ईमान लाएगा और नेक अमल करेगा उसके लिए एक अच्छी जजा है, और हम इनको नरम अहकाम भी देंगे। फिर हमने एक दूसरी मुहिम की तैयारी की, यहाँ तक इस तुलुए आफ्ताब की हद तक जा पहुंचा। वहां इसने देखा सूरज एक ऐसी कौम पर तुलू हो रहा है जिसके लिए धूप से बचने का कोई सामान हमने नहीं रखा। यानी बिल्कुल बैरन लैंड है और उसके अंदर एक कौम है जैसे जंगली से नहीं होते, कुछ इस तरह का ज़हन में आता है कि जिनके जिस्म पर कपड़े भी पूरे नहीं है। ऐसी कौम का हाल क्या है कि जिनके लिए यानी को पर्दे का इंतजाम तक नहीं किया गया। यह हाल था इनका और ज़ुल्करनैन के पास, जो कुछ था इसे हम जानते थे। फिर इसने एक और मुहिम का सामान किया, यहाँ तक कि जब दो पहाड़ों के पास पहुंचे तो इनके पास एक कौम मिली जो मुश्किली से बात समझती थी, यानी लैंग्वेज बैरियर भी था, लेकिन इसके बावजूद देखिए कि उनकी खिदमत करने की कोशिश करते हैं। उन लोगों ने कहा कि ज़ुल्करनैन, याजूज और माजूज जिस सरजमीन में फसाद फैलाते हैं, तो क्या हम आपको टैक्स इस काम के लिए दे दें कि आप हमारे और इनके दरमियान एक बंद तमीर कर दें। यानी कौम थी एक और वहां याजूज माजूज का जिक्र आया कि वो कोशिश करते हैं कि इधर आएं, तो आप इनके और हमारे बीच में एक रुकावट डाल दें, तो क्या हम आपको इस पे कुछ पैसे दे दें, यानी पैसे दे दें तो काम आप कर देंगे। ज़ुल्करनैन का जरा जवाब सुनिएगा क्या कहते हैं। इससे पता क्या चलता है कि फायदा तो दे रहे हैं लेकिन साथ ही साथ एक कॉम्प्रोमाइजिंग नहीं है। जिस वक्त जिस चीज की जरूरत है वही बात कहते हैं और लोगों को बेजा किस्म की हमदर्दियां भी नहीं देते। काला मा मक्कन्नी फीहि रब्बी खैर, उन्होंने कहा जो कुछ मेरे रब ने मुझे दे रखा है वो बहुत है, यानी मुझे तुम्हारे पैसों की जरूरत नहीं है। हाँ क्या चाहिए, बस तुम मेहनत से मेरी मदद करो। इसको हाईलाइट कीजिए। दीन के कामों में, ये दीन का ही काम था ना, इंसानियत को नफे के कामों में जब भी इंसान को काम करना होता है तो वहां सिर्फ पैसे की जरूरत नहीं होती, माल की जरूरत होती है लेकिन इंसानों की जरूरत होती है। लेकिन जो कौमें सुस्त हो जाए, जैसे आज हम मुसलमान हो गए सुस्त, तो फिर याद रखिये कि वो पैसे दे दे के जन्नत लेना चाहते हैं, तो यहाँ मेहनत की आदत सिखाई गई और अल्लाह के नबी ने अपने साहबा को मेहनत कश बनाया था, जिसको कहते हैं जफा कश थे। कभी वो खंदके खोदते हुए दिखते हैं और कभी पहाड़ों पे चढ़ते हुए दिखते हैं। तो यहाँ से अपने लिए अमल की बात लिखे कि अगर आज हम मुसलमान वर्ल्ड लीडर बनना चाहते हैं तो हमें अपनी औलादों को, अपनी नस्लों को सख्त मेहनत वाला बनाना पड़ेगा। तो कहा कि नहीं, तुम मुझे मेहनत करके दो। और याद रखिये कि मनी रिसोर्सेज इतने बड़े नहीं होते, लेकिन ह्यूमन रिसोर्स पैदा करना ये बहुत मुश्किल काम है। और अच्छे लीडर की खूबी क्या है कि वो लोग तैयार करे, लोग जगह बनाए, आप इंसान बनाए ताकि उन जगहों को जाके उनके साथ उनकी मदद से आबाद कर सके। मैं तुम्हारे और इनके दरमियान बंद बनाए देता हूँ, मुझे लोहे की चादरें लाकर दो। अब देखिए दो पहाड़ों के बीच में दीवार करनी कितना बड़ा काम था, लेकिन इतने रिसोर्सेस थे तो उन्होंने करने की कोशिश की। आखिर जब दोनों पहाड़ों के दरमियानी खला को इन्होंने पाट दिया तो लोगों से कहा कि अब आग दिखाओ। अब कितनी बड़ी आग दहकाई होगी कि जो उन लोहे की चादरों को मेल्ट करे और वो बीच में एक किस्म की स्टील वॉल बन जाए। हत्ता कि जब याखनी दीवार बिल्कुल आग की तरह सुर्ख हो गई तो उन्होंने कहा लाओ इस पर पिघला हुआ तांबा मैं उंडेलूंगा। यह बंद ऐसा था कि याजूज माजूज इस पर चढ़कर नहीं आ सकते थे और इसमें नकब लगाना इनके लिए और भी मुश्किल था। ज़ुल्करनैन ने कहा ये मेरे रब की रहमत है। इसको हाईलाइट करें, यह है बंदगी का नुकता। पूरे पारे में आप पढ़ते जाएंगे रहमतों का जिक्र है। आपने इस पारे में से 16वें पारे में रहमत और खास तौर पर जो आगे आ रही है सूरत मरियम, इसमें से रहमान का लफ्ज नोट करना है, तो आपको रहमत के कई मुख्तलिफ इजहार दिखेंगे कि ये ज़ुल्करनैन की नजर में अल्लाह की रहमत थी कि उसने मुझसे इंसानियत का कोई काम ले लिया, खिदमत का कोई काम लिया। हाँ मगर जब मेरे रब के वादे का वक्त आएगा तो वो इसको पे बंदे खाक कर देगा और मेरे रब का वादा बरहक है। यानी उनको यकीन था कि मैंने एक दीवार तो बना दी है लेकिन ये दीवार उसी दिन तक चलेगी जब तक अल्लाह का हुक्म होगा, और जब अल्लाह नहीं चाहेगा तो ये दीवार गिरेगी। वो ये नहीं कहते कि मेरी हुकूमत कौन तोड़ती है और मैं तो इतना बड़ा और मेरे साथ तो ये सारी बातें होने वाली हैं। तो गोया के पता चला कि ईमान वाला बड़ी तरक्की भी कर ले लेकिन उसको ये यकीन है कि जब अल्लाह का फैसला आएगा तो सारी चीजें हाथ में रहेंगी। अब यहाँ क़यामत का मंजर, वह तरक ना बाद और उस रोज हम लोगों को छोड़ देंगे किस समंदर की मौजों की तरह एक दूसरे से घुत्तम घुत्ता होंगे। सोचिए कभी दरिया की समंदर के किनारे खड़े हो ना, अभी एक लहर वापस नहीं जा रही कि पीछे से कौर आ जाती है और फिर दोनों लहरें आपस में मिल जाती हैं। इस तरह लोगों की जमातों की जमातें होंगी, अगले पिछले जमा होंगे और सूर फूका जाएगा और हम सब इंसानों को एक साथ जमा करेंगे और वो दिन होगा जब हम जहन्नुम को काफिरों के सामने लाएंगे। कौन काफिर? हम सोचते हैं वही डिसबिलीवर जो एक पेट हमारे जहन में जुमला का नहीं, अल्लज़ीना कानत आयुनहुम फी गितान अन ज़िक्री व कानू ला यस्ततीऊन समअ, उन काफिरों के लिए जो मेरी नसीहत से अंधे बने हुए थे। या पूछिए खुद से کہ میں اللہ کی طرف سے آئی ہوئی نصیحت سے دور تو نہیں ہوں، اور یہ بھی کفر کا ایک درجہ ہے، اور کچھ سننے کو ہی تیار نہیں تھے. دیکھیں انسان سنتا ہے تو دل بدلتا ہے نا، سنیں گے نہیں تو عمل کیسے کریں گے. شیطان سننے سے روک کر ایک انسان کو ناکارہ کر دیتا ہے. تو کیا یہ لوگ جنہوں نے کفر اختیار کیا ہے یہ خیال رکھتے ہیں کہ مجھے چھوڑ کر میرے بندوں کو اپنا کارساز بنا لیں گے؟ ہم نے ایسے کافروں کی ضیافت کے لیے جہنم تیار کی ہے. اللہ ہم ایسی جہنم سے دور سے بھی دور رکھے. قل هل ننبئكم بالاخسرین اعمالا، آیتیں دل پہ لکھنے والی ہیں. یہ آخری آیتیں کیوں اتنی مضبوط ہیں؟ اس لیے کہ اسی کے اوپر عمل ہوگا تو فتنہ دجال سے بھی بچیں گے اور دنیا کے دجل سے بھی نکلیں گے. کیا؟ اے نبی ان سے کہو، کیا ہم تمہیں بتائیں کہ اپنے اعمال میں سب سے زیادہ ناکام اور نامراد کون لوگ ہیں؟ یعنی کون فیلوں میں بھی سب سے گھٹیا درجے کا فیل ہے؟ یہ کون ہے؟ یہ وہ لوگ ہیں کہ دنیا کی زندگی میں جن کی ساری کوشش راہ راست سے بھٹکی رہی، اور وہ سمجھتے یہ رہے کہ جو کچھ کر رہے ہیں ٹھیک کر رہے ہیں. اس آیت کو ہائی لائٹ کریں. یعنی قیامت کے دن بینک کرپٹ وہ شخص ہے جو دنیا میں تو یہ سوچتا رہا کہ میں بہت اچھے کام کر رہا ہوں، لیکن آخرت میں پتا چلا کہ کوششیں غلط جگہ پہ کی. اس کے دو ڈیفرنٹ اینگل ہیں. ایک وہ جو صرف دنیا 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 کے پیچھے بھاگتا رہا، اس نے دنیا کی زمین پہ آخرت کے محلات بنانے کی کوشش کی. اس کو قیامت کے دن احساس ہوگا کہ میں نے تو غلط جگہ پہ محنت کر دی، دنیا تو پیچھے رہ گئی. اسی طرح دوسرا اس کا معنی یہ ہے کہ جو دین کے کام بھی کرتے تھے لیکن شرک اور ریاکاری تھی. کیسے یہ صورت ہمیں بندگی کے رنگ میں رنگاتی ہے کہ مت خوشیاں مناؤ، 15 پارے پڑھ لیے، لوگوں کو پڑھا دیا، مشکل میں لوگوں کو ڈال دیا، جب تک تمہاری کوششوں کا قبلہ ٹھیک نہیں ہوگا قیامت کے دن کی کامیابی نہیں ہے. یہ وہ لوگ ہیں جنہوں نے اپنے رب کی آیات کو ماننے سے انکار کیا اور اس کے حضور پیشی کا یقین نہ کیا، اس لیے ان کے سارے اعمال ضائع ہو گئے. دعا کیجیے اللہ باطل ہونے والی نیکیوں سے بچا اور قیامت کے دن ہم انہیں کوئی وزن نہ دیں گا. یہ میرا پڑھنا مجھے بالکل قیامت کے دن کوئی فائدہ نہیں دے گا اگر اس کے اندر اللہ کی رضا نہیں ہے، طریقہ ٹھیک نہیں ہے. بڑی بڑی نیکیاں اس دن ہلکی ہو جائیں گی، ویٹ لیس ہو جائیں گی، ورتھ لیس ہو جائیں گی. کیوں؟ ذالک جزاؤہم جہنم بما کفروا، یہ ان کی جزا جہنم ہے اس کفر کے بدلے میں جو انہوں نے کیا، اور اس مذاق کی پاداش میں جو میری آیت اور میرے رسولوں کے ساتھ کرتے تھے. کیا مذاق ہوتا آیتوں کے ساتھ اور رسولوں کے ساتھ؟ نان سیریس ایٹیچیوڈ، سب سے زیادہ نان سیریس ایٹیچیوڈ ہے تو اللہ کے کلام اور اس کی بات بتانے والے کے ساتھ. لیکن سارے ایسے نہیں ہیں، بہت سارے آپ جیسے بھی ہیں کہ جن کو اللہ نے جنتوں کی خوشخبریاں دی. ان الذین آمنوا وعملوا الصالحات کانت لہم جنات الفردوس نزلا. رہے وہ لوگ جو ایمان لائے اور جنہوں نے نیک عمل کیے، ان کی میزبانی کے لیے فردوس کے باغ ہوں گے جن میں وہ ہمیشہ رہیں گے، اور کبھی اس جگہ سے نکل کر کہیں جانے کو ان کا دل نہ چاہے گا. لوگ کہتے ہیں ہائے جنت میں جا کے بور نہیں ہوں گے، تو میں آپ سے پوچھتی ہوں کہ اس دنیا سے اب بور ہو گئے؟ اس دنیا سے جانے کو دل کرتا ہے؟ بستر پہ لیٹے بندے سے کہ مرنا چاہتے ہو، کہتا نہیں مرنا چاہتے. تو پھر یہ دنیا کیا ہے؟ اس کی اصل کیا ہے؟ ہم سب اپنے اوپر لے کے سوچے کس طرح یہ دنیا ہماری آنکھوں پہ پڑی ہوئی پٹیوں کو کھولتی ہے، شرط یہ کہ ہمیں کھولنی آ جائے. تو اللہ کہتے ہیں اس دنیا میں نہ پڑھو، اس جنت کی فکر کرو جہاں جا کے پلٹو گی نہیں. کسی بہت اچھی جگہ میں چلے جائیں، کچھ دن کے بعد دل بھر ہی جاتا ہے، لیکن جنت اتنی خوبصورت جگہ ہوگی کہ جہاں کچھ نہیں بچے گا. آپ دیکھیں جنہوں نے دنیا میں محنتیں کی، بس آپ نے نیوٹن کا نام سنا ہوگا، کہتے ہیں کہ 30 سال تک وہ یہ کام کرتا رہا، سائنس اور جو بھی اس نے ڈسکوریز کی. آخرت کے اعتبار سے ان کی کیا ویلیوز ہیں؟ لا آف گریویٹی اس نے ڈسکور کر لیا اور لارڈ کو نہیں مانا، گریویٹی پیدا کرنے والی ذات کو نہیں مانا، تو کیا اس کی اس کامیابی کی کوئی قدر ہے؟ آج دنیا میں بڑے بڑے نام ہیں، ایڈیسن نے بجلی ڈسکور کی، ساری دنیا میں وہ بجلی استعمال کر کے آپ قرآن کی تشہیر کرتے رہے، اسلام کو پروموٹ کرے، ایڈیسن کو کیا ملا اگر اس نے اللہ پر ایمان نہیں رکھا؟ ضرورت ہے اس بات کی کہ ایک انسان اپنے آپ کو چیک کرے. اس لیے اب آخری آیتوں میں انسان کو اللہ کی بڑائی دکھائی جا رہی ہے کہ اے محمد صلی اللہ علیہ وسلم کہو، اگر سمندر میرے رب کی باتیں لکھنے کے لیے روشنائی بن جائے تو وہ ختم ہو جائے مگر میرے رب کی باتیں ختم نہ ہوں، اگر اتنی ہی روشنائی ہم اور بھی لے آئیں تو وہ بھی کفایت نہ کرے. امیجن کریں کتنے درخت ہیں، اپنے ارد گرد ہی دیکھ لیں تو وہی ہمیں ہم سے گنے نہیں جاتے. دنیا کے درختوں کو کیا کریں, اور سمندر, اور سارے سمندروں کا پانی انک بنے, اور درختوں کی ٹہنیوں کی قلم بنے, اور لکھو میرے رب کی باتیں, باتیں نہیں بری ہوں گی. اور آپ کہتے ہیں وقت کے ساتھ ساتھ اللہ کے نئے نام ڈسکور ہو رہے ہیں, اللہ کی خوبیاں ڈسکور ہو رہی, دنیا جو ڈسکور ہو رہی ہے تو ہر جگہ, یعنی ہر سیارے کی ایک الگ دنیا, تو اللہ کی بات نہیں ہے نا. اچھا یہ بھی اللہ نے بنایا ہے, اچھا یہ بھی اللہ نے, یہ سمندروں کی تہوں میں اللہ نے پیدا کیا. قیامت تک دیکھیے گا ڈسکوریز کے نام پر اللہ کی باتیں بڑھتی جائیں گی. اے محمد صلی اللہ علیہ وسلم کہہ دیجئے میں تو ایک انسان ہوں. دیکھیے عقیدہ ٹھیک کرائے جا رہے ہیں ان پہ, کہہ تو کہ میں ایک انسان ہوں تم ہی جیسا. ہاں فرق کیا تمہارے اور میرے میں, میری طرف وہی کی جاتی ہے کہ تمہارا رب بس ایک ہی رب ہے. بس جو کوئی اپنے رب کی ملاقات کا امیدوار ہو اسے چاہیے کہ نیک عمل کرے اور بندگی میں اپنے رب کے ساتھ کسی کو شریک نہ کرے. کیا سمجھ آئے؟ ایاک نعبد و ایاک نستعین پڑھا تھا نا, وہی بات ادھر ہے, اس کو ہائی لائٹ کریں. ولا یشرک بعبادت ربہ احدا, یہ نقطہ آپ کو سمجھائے گا کہ بندگی میں بھی شرک ہوتا ہے. پوری صورت میں کہیں آپ نے قبر پرستی کا ذکر سنا, بت پرستی کا ذکر سنا؟ نہیں سنا نا. تو یہ کون سا شرک ہے؟ یہ مادہ پرستی کا شرک ہے, اس دنیا کا شرک ہے, اور اپنے آپ کو بڑا سمجھنے کا شرک ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں یہ باتیں سمجھ آ جائیں. جب تک اپنے اعمال میں اخلاص پیدا نہیں کریں گے اللہ کی نظروں میں ہماری کوئی ویلیو نہیں ہے. اس طرح شیطان ہمارے پیچھے پڑا ہوا ہے کہ ہماری نیتوں کو برا کرتا ہے. کہتے ہیں کہ ایک شخص تھا تو نماز کے لیے نکلا, باہر نکلا تو رستے میں کہیں ٹھوکر لگی, گندگی میں گرا, کپڑے گندے ہو گئے. واپس آیا, کپڑے بدلے, چینج کیا, دوبارہ گیا. تین دفعہ ایسا ہوا, یعنی بار بار ایک جگہ ٹھوکر لگ رہی ہے, دوسری جگہ لگتی ہے, لیکن وہ واپس جاتا ہے. جب تیسری دفعہ کپڑے بدل کے واپس آیا تو دیکھا ایک شخص لالٹن لے کے کھڑا ہے. کہنے لگا میں تمہیں راستہ دکھاتا ہوں تاکہ تمہیں کچھ مشکل نہ ہو. کہ ٹھیک ہے, چل پڑا. جب مسجد تک پہنچے اس شخص کے ساتھ, کہنے لگا کہ آپ بھی آئیے اندر نماز پڑھے. کہیں گے نہیں میں نماز نہیں پڑھتا, اصل میں میں شیطان ہوں. کہیں گے تم شیطان ہو تو تم مجھے نماز کے لیے چھوڑنے آئے ہو؟ کہا اس لیے کہ جب بار بار میں نے تمہیں راستے میں سے روکنے کی کوشش کی, یہ میں تمہیں ٹھوکر لگوا رہا تھا کہ کسی طرح تم ارادہ بدل کے نیکی چھوڑ دو, مسجد چھوڑ دو, لیکن جب تیسری بار اور میں نے دیکھا کہ ہر بار جب دوبارہ نہا دو کہ تم آگے تو اللہ تمہیں اجر کتنا دے رہا تھا, تو میں نے سوچا کہ تمہیں زیادہ اجر نہ مل جائے تو میں تمہیں راستہ دکھانے آ گیا. تو زندگی کی اس شاہراہ پہ شیطان بار بار ہمیں ڈسٹریکٹ کرتا ہے. لیکن یاد رکھیے ایک بات, لکھ کے رکھ لیں دل پہ, اگر آپ کے اندر اخلاص ہے تو اللہ آپ کو بچا لے گا. مخلصین کو آگ نہیں چھوئے گی, موت کے وقت چاہے ان کو ڈبکیوں میں ڈال کے, خرابیوں میں ڈال کے, اللہ تعالیٰ ان کو تکلیفوں میں ڈال کے کر دے, جو مرضی کر دے, لیکن اللہ ایسے بندوں کو ضائع نہیں کرتا. پھر ہوتا کیا, جو نیک لوگ ہوتے ہیں اخلاص بھی بہت ہے ماشاءاللہ, صدق بھی بہت ہے, پھر اللہ ان کو دنیا میں پاک کرتا ہے. یہ تو بیسیوں مثالیں موجود ہیں. پھر اللہ ان کو دنیا میں اس طرح پاک کرتا ہے کہ فرشتوں اس کو میں نے موت تک پاک کرنا ہے. تو ہم اصل میں خود پہ تکلیفوں کو بلا لیتے ہیں, آزمائشوں کو بلاتے ہیں اللہ کی فرما برداری کو چھوڑ کر. تو دعا کیجئے کہ اللہ وہ جنت جو ہمیں تکلیفوں اور مشکلات میں ڈال کے دینی ہے وہی جنت ہمیں تو اپنی رحمت سے دے دے, بہترین طریقے سے دے, نیکیاں کریں اور اس پہ جائیں. تو یہ ایک خوبصورت صورت تھی.